यो रेडियो नेपाल हो। सन्तोष रेग्मीबाट समाचार सुन्नुहोस्। शुरूमा प्रमुख समाचार। द्वन्द्वग्रस्त इजरायलमा फँसेका नेपालीको उद्धारका लागि परराष्ट्र मन्त्री एनपी साउदको नेतृत्वमा नेपाल वायुसेवा निगमको जहाज त्यसतर्फ प्रस्थान। डीएनए परीक्षण लगायत कानूनी प्रक्रियाका कारण मृत्यु भएका नेपाली विद्यार्थीको शव ल्याउन भने केही समय लाग्ने। मुलुकको विकास सम्भव गर्न प्रविधियुक्त र विश्व बजारमा प्रतिस्पर्धा गर्न सक्ने जनशक्ति उत्पादन गर्नुपर्नेमा राष्ट्रपति रामचन्द्र पौडेलको जोड़। अख्तियार दुरूपयोग अनुसन्धान आयोग ऐन संशोधनबारे सांसदहरू छलफलमा। कृषि पेशामा विश्वास बढ़ाउन कृषि ऐन तत्काल ल्याउनुपर्नेमा सांसदहरूको जोड़। विद्युतीय चुरोटमा लुकाएर सुन तस्करी गरेको आरोपमा चारजना विरूद्ध जिल्ला अदालत काठमाण्डुमा मुद्दा दर्ता। र द्वन्द्वग्रस्त गाजापट्टीमा इजरायली सेना र हमास लड़ाकूबीच भीषण संघर्ष जारी।
सुन त, भोलिको मिटिङको लागि सबैलाई फोन गर्यो?
छैन सर, मेरो मोबाइलमा ब्यालेन्स नै थिएन, अलि पछि गर्छु ल्यान्डलाइनबाट।
ल हेर, मोबाइलमा ब्यालेन्स छैन भनेर हुन्छ? तिमीलाई थाहा छैन यस कार्यालयले नेपाल टेलिकमको कर्पोरेट युजर ग्रुप अर्थात् सियुजी सेवा लिएको छ। तिम्रो नम्बरलाई पनि सियुजीमा सहभागी गराउन।
अनि सर, मेरो त प्रिपेड नम्बर हो नि।
अहिले नेपाल टेलिकमले प्रिपेड र पोस्टपेड दुवै फोनमा सियुजी सेवा लागू गरिसकेको छ। सियुजीमा आबद्ध भएपछि हाम्रो कर्मचारीहरू बीच निशुल्क र नेपाल टेलिकमको नेटवर्कमा सस्तो दरमा फोन तथा एसएमएस गर्न र डाटा चलाउन पाइन्छ नि। तिमीलाई थप जानकारी चाहिएमा नेपाल टेलिकमको वेबसाइट www.ntc.net.np मा हेर न।
नेपाल टेलिकम, राष्ट्रको संचार।
समाचार अब विस्तारमा। प्यालेस्टाइनी लड़ाकू समूह हमासको आक्रमणपछि तनावग्रस्त बनेको इजरायलमा रहेका नेपाली नागरिकलाई उद्धार गरी स्वदेश फर्काउन नेपाल वायुसेवा निगमको जहाज त्यसतर्फ प्रस्थान गरेको छ। आज बिहान 4 बजेपछि जहाज त्यसतर्फ उड़ेको हो। नेपाल फर्कन चाहने नेपालीलाई ल्याउन परराष्ट्र मन्त्री एनपी साउद पनि सोही जहाजमा त्यसतर्फ प्रस्थान गर्नुभएको छ। यसअघि प्रधानमन्त्री तथा मन्त्री परिषदको कार्यालय सिंहदरबारमा हिजो बसेको मन्त्री परिषदको बैठकले विद्यार्थीहरूको उद्धारका लागि नेपाल एयरलाइन्सको चार्टर उडान पठाउने निर्णय गरेको थियो। इजरायलको द्वन्द्वमा परि ज्यान गुमाएका 10 जना नेपाली विद्यार्थीको शव नेपाल ल्याउन भने थप समय लाग्ने भएको छ। मृतकहरूको डीएनए परीक्षण लगायतका कानूनी प्रक्रिया बाँकी नै रहेकाले इजरायल सरकारले तोकेका कानूनी प्रक्रिया पूरा भएपछि मात्रै ती विद्यार्थीहरूको शव ल्याइने कानून न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरूङले जानकारी दिनुभयो। द्वन्द्वग्रस्त इजरायलमा रहेका 350 भन्दा बढ़ी नेपाली नागरिकले हालसम्म परराष्ट्र मन्त्रालयले जारी गरेको अनलाइन प्रणालीमा आफ्नो विवरण उपलब्ध गराएका छन्। यसरी विवरण उपलब्ध गराएका मध्ये 288 जनाले नेपाल फर्कन चाहेको विवरणमा उल्लेख गरेको परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ। मन्त्रालयमा हिजो आयोजित पत्रकार सम्मेलनमा मन्त्रालयकी प्रवक्ता सेवा लम्सालले 4,500 बढ़ी नेपाली नागरिक इजरायलमा रहेको र उनीहरूको विवरण संकलन गरी नेपाल फर्कन चाहनेलाई आवश्यक प्रबन्ध मिलाउन सरकार लागि परेको बताउनुभयो। इजरायलमा 265 जना विद्यार्थी रहेकोमा द्वन्द्वग्रस्त दक्षिणी इजरायल क्षेत्रमा रहेका 17 जना विद्यार्थी मध्ये 10 जनाको घटनामा परि मृत्यु भएको हिजो मन्त्रालयले बताएको छ। विपिन जोशी नामका विद्यार्थी हालसम्म सम्पर्कमा नरहेका 2 जनाको स्थानीय अस्पतालमा उपचार भएको र 2 जना हिजै मात्र अस्पतालबाट डिस्चार्ज भएको मन्त्रालयकी प्रवक्ता सेवा लम्सालले जानकारी दिनुभयो। त्यस क्षेत्रबाट बाँकी 2 जना विद्यार्थीलाई पहिले नै सुरक्षित स्थानतर्फ सारिसकिएको र सम्पर्कमा नरहेका विद्यार्थी विपिन जोशीको खोजी कार्य जारी राखिएको परराष्ट्र मन्त्रालयले जनाएको छ। मन्त्रालयले इजरायलबाट फर्कन चाहने नेपाली नागरिकलाई फर्काउन इजरायलसँगको समन्वयमा नेपाल सरकारले सम्पूर्ण सामर्थ्य र संयन्त्रको प्रयोग गरी काम गरेको बताएको छ। नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले इजरायलमा फँसेका नेपाली विद्यार्थीसहित अन्य नागरिकलाई छिटोभन्दा छिटो उद्धार गरी नेपाल ल्याउन सरकारसँग माग गर्नुभएको छ। नेकपा एमाले मध्य प्रदेशको प्रथम अधिवेशनको उद्घाटनका क्रममा जनकपुर पुग्नुभएका अध्यक्ष ओलीले जनकपुर विमानस्थलमा पत्रकारहरूसँग हिजो कुराकानी गर्नुहुँदै युद्धग्रस्त क्षेत्रबाट छिटोभन्दा छिटो नेपालीको उद्धार गर्न सरकारसँग माग गर्नुभयो। उहाँले हमास समूहको आक्रमणमा परि ज्यान गुमाएका नेपाली विद्यार्थीहरूको शव पनि चाँडै नेपाल ल्याउन आग्रह गर्नुभयो। कोशी प्रदेश सरकार गठनबारे छलफल गर्न राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाको केन्द्रीय पदाधिकारीको बैठक भोलि शुक्रबारका लागि बोलाइएको छ। पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा भोलि बिहान 8 बजे बस्ने बैठकमा मुलुकको समसामयिक परिस्थिति, पार्टीका भूगोल केन्द्रित कार्यक्रमहरूको समीक्षा र कोशी प्रदेशमा सरकार निर्माणका विषयमा पार्टीको रणनीति तय हुने र आवश्यक निर्णय लिइने पार्टीका प्रवक्ता एवं प्रचार विभागका प्रमुख मोहन कुमार श्रेष्ठले जानकारी दिनुभयो। सत्ता गठबन्धन दलले सरकार गठनका लागि राप्रपासँग सहयोग माग गरेको सन्दर्भमा राप्रपाले बैठक बोलाएको हो। कोशी प्रदेशमा सरकार निर्माण गर्न राप्रपाको साथ महत्वपूर्ण मानिएको छ। राष्ट्रपति रामचन्द्र पौडेलले मुलुकको विकास सम्भव गर्न सरकारले प्रविधियुक्त र विश्व बजारमा प्रतिस्पर्धा गर्न सक्ने जनशक्ति उत्पादनमा जोड़ दिनुपर्ने बताउनु भएको छ। काठमाण्डु विश्वविद्यालयको नेपाल प्रविधि विकास केन्द्र भवनको धुलीखेलमा हिजो उद्घाटन गर्नुहुँदै राष्ट्रपति पौडेलले कृषि स्वास्थ्य र ऊर्जा सम्बन्धी विशिष्टीकृत खोज अनुसन्धानलाई अझ व्यापक बनाउनु पर्नेमा जोड़ दिनुभयो। जलवायु परिवर्तन, भूमण्डलीकरण र स्वचालित रोबोटले मानव सभ्यताका सामू खड़ा गरेका चुनौतीलाई पार लगाउँदै अघि बढ़न मानव मैत्री, दिगो र न्यायपूर्ण विकासका लागि खोज अनुसन्धान आवश्यक भएको राष्ट्रपति पौडेलले बताउनुभयो। विशिष्टीकृत इकाईहरूले प्राज्ञिक प्रकृतिका अनुसन्धान कृति प्रकाशन गर्नुका अतिरिक्त समाज र राष्ट्रलाई प्रत्यक्ष उपयोगी हुने सीप ज्ञान र दक्षता विकासमा योगदान गर्न राष्ट्रपतिले आह्वान पनि गर्नुभयो। अख्तियार दुरूपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेम कुमार राईले संविधान र बदलिएको अवस्था अनुकूल अख्तियार दुरूपयोग अनुसन्धान आयोग सम्बन्धी संशोधित ऐन आवश्यक रहेको बताउनु भएको छ। प्रतिनिधि सभाको राज्य व्यवस्था तथा सुशासन समितिमा हिजो अख्तियार दुरूपयोग अनुसन्धान आयोग ऐनलाई संशोधन गर्न बनेको विधेयकमाथिको छलफलमा प्रमुख आयुक्त राईले पुराना ऐन कानूनबाट आयोगलाई काम गर्न कठिन भइरहेको अनुभव सुनाउनुभयो। प्रमुख आयुक्त राईले भ्रष्टाचारको मुख्य जरोका रूपमा रहेको अनुचित कार्य आयोगले हेर्न नसक्ने तथा सर्वोच्च अदालतबाट बनेका नजीरहरू, नीतिगत भ्रष्टाचारका विषय आदिले अख्तियारलाई काम गर्न कठिन भइरहेको भन्नुहुँदै छिटो कानून ल्याएर अख्तियार सम्बन्धी सबै विषय सहज रूपमा हेर्ने वातावरण बनाउनु पर्नेमा जोड़ दिनुभयो। उहाँले समुदाय मार्फत काम होस् भनेर उपभोक्ता समितिको अवधारणा आएको भए पनि क्षमताभन्दा बाहिरका काम लिएर उपभोक्ता समितिले ठेक्कामा लगाउने जस्ता प्रवृत्ति पछिल्लो दिनमा बढ़ेर गएको र ती कुरा आयोगले हेर्न सक्ने व्यवस्था नहुँदा समस्या थप बढ़ेको बताउनुभयो। प्रमुख आयुक्त राईले मालपोत यातायात जस्ता कार्यालयमा दिनदहाड़े घुस लेनदेन हुने गरेको भए पनि त्यस्ता लेनदेनलाई सापटी भन्ने गरिदिँदा त्यो घुस नै हो भनेर प्रमाणित गर्न कठिन भई काममा समस्या भइरहेको अनुभव पनि सुनाउनुभयो। बैठकमा संचार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले कानूनको कार्यान्वयन गर्ने र गर्न बाध्यकारी बनाउने विषयमा सरकार प्रतिबद्ध रहेको बताउनुभयो। मन्त्री शर्माले भ्रष्टाचार रोक्न आयोगले मात्रै नसक्ने भएकाले आफूबाटै भ्रष्टाचार नियन्त्रणको शुरूआत गर्नुपर्ने र अख्तियार दुरूपयोग अनुसन्धान आयोग ऐनलाई संशोधन गर्न ल्याइएको विधेयकमा सम्बद्ध सबैको भावना समेटेर समृद्ध बनाइनुपर्ने धारणा राख्नुभयो। संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री अनिता देवीले भ्रष्टाचार धेरै भयो भनेर स्थानीय तहतिर मात्रै प्रश्न उठाइएको र उनीहरूको काममा हस्तक्षेप भइरहेको टिप्पणी गर्नुभयो। मन्त्री देवीले ऐन कानून र नियम अनुसार सबै चल्नुपर्ने भन्दै स्थानीय तहलाई स्वतन्त्रतापूर्वक काम गर्न दिनुपर्ने धारणा राख्नुभयो। सांसदहरूले भ्रष्टाचार न्यूनीकरणका लागि अख्तियार दुरूपयोग अनुसन्धान आयोगले प्रभावकारी रूपमा काम गर्न नसकेको त्यसक्रममा बताउनुभयो। विद्यमान कानूनको प्रभावकारी कार्यान्वयन नभएको, ठूला भ्रष्टाचारका विषयमा प्रभावकारी छानबिन हुन नसकेको विषयमा सांसदहरूले प्रश्न गर्नुभयो। अख्तियार दुरूपयोग अनुसन्धान आयोगको नाम लिएर काम नगरी पन्छाउने अवस्था सिर्जना हुनु दुर्भाग्यपूर्ण भएको, नीतिगत भ्रष्टाचारको विषय स्पष्ट गरेर अनुसन्धानको दायरामा ल्याउनु पर्ने, लामो समय काम नगरी बस्ने सार्वजनिक पद धारण गरेको व्यक्ति पनि कार्यवाहीको दायरामा आउनुपर्ने लगायतका विषयमा सांसदहरूले जोड़ दिनुभयो। विद्युतीय चुरोट भेपमा लुकाएर सुन तस्करी गरेको आरोपमा चारजना विरूद्ध आज काठमाण्डू जिल्ला अदालतमा हिजो मुद्दा दर्ता गरिएको छ। संगठित अपराध, भन्सार छली लगायतका कसूर गरेको आरोपमा पूर्व सभामुख कृष्ण बहादुर महराका छोरा रेशम बहादुर राहुल भनिने, त्यसै गरी काठमाण्डुका लोकेन्द्र कुमार पौडेल, कपुरधारा बस्ने बेल्जियमका नागरिक दावा छिरिङ, काठमाण्डुको बौद्धका निमा गुरूङ विरूद्ध हिजो मुद्दा दायर गरिएको जिल्ला सरकारी वकिलको कार्यालयका प्रमुख सहन्यायाधिवक्ता अच्युतमणि नेउपालेले जानकारी दिनुभयो। अघिल्लो वर्ष पुष 10 गते दुबईबाट भेपमा लुकाएर करिब 9 किलो सुन तस्करी भएको थियो। गत शुक्रबार प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबीले उक्त प्रकरणमा सरकारी वकिललाई रायसहितको प्रतिवेदन बुझाएपछि सरकारी वकिलको कार्यालयले हिजो जिल्ला अदालत काठमाण्डुमा मुद्दा दर्ता गरेको हो। संसदको कानून न्याय तथा मानवाधिकार समितिले सम्पत्ति शुद्धिकरण निवारण तथा व्यावसायिक वातावरण प्रबन्धन सम्बन्धी केही ऐनलाई संशोधन गर्न बनेको विधेयक पारित गरेको छ। हिजो बसेको समितिको बैठकले उपसमितिले यसअघि बुझाएको प्रतिवेदनमाथि छलफल गरी पारित गरेको हो। यसअघि उपसमितिले बुझाएको प्रतिवेदनमा विधेयकमा व्यक्तिगत बचतको अधिकतम सीमा 25 लाख हुने गरी आएको प्रस्ताव हटाउने गरी सहमति भएको थियो। समितिले क्यासिनो सञ्चालनको सम्बन्धमा अन्तर्राष्ट्रिय सीमाबाट 5 किलोमिटर सीमा बाहिर आएर सञ्चालन गर्नुपर्ने कुरा थप गरी पारित गरेको छ। समितिले तत्कालीन समयमा प्रचलित कानून अनुसार 3 किलोमिटरको सीमा बाहिर सञ्चालन गर्ने गरिएका क्यासिनोहरू कायमै राख्ने र तत्कालीन अवस्थामा 3 किलोमिटरको सीमाको नियमअनुसार सञ्चालन नभएकाहरूको हकमा आगामी 3 वर्षभित्रमा 5 किलोमिटरको सीमा बाहिर ल्याएर सञ्चालन गर्नुपर्ने प्रावधान समेटिएको छ। बैठकमा कानून न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरूङले घर जग्गा कारोबार र सहकारी सम्बन्धी आवश्यक कानूनमा मस्यौदा सम्बन्धित मन्त्रालयले गर्ने र कानून मन्त्रालयमा आएर अड्किने अवस्थाको अब अन्त्य हुने बताउनुभयो। मन्त्री गुरूङले मन्त्रालयहरूबाट आएका विधेयक मस्यौदालाई कानून मन्त्रालयले एक साताभित्रै अघि बढ़ाउने जानकारी पनि त्यस क्रममा दिनुभयो। मुस्ताङ भ्रमणका क्रममा लेक लागेर पछिल्लो साता 3 जना विदेशी नागरिकको मृत्यु भएको छ। मृत्यु हुनेमा भारतको तमिलनाडुकी 64 वर्षीय रेवती, त्यसै गरी भारतकै तेलंगानाका 66 वर्षीय सत्यनारायण र एकजना युक्रेनी नागरिक अन्ना पानिना रहेको जिल्ला प्रहरी कार्यालय मुस्ताङले जनाएको छ। समाचार रेडियो नेपालबाट सुन्दै हुनुहुन्छ केही बेर विज्ञापन र सन्देश।
हे गाउँ घर परिवार छोडी विदेशमा दुःख गरी कमाइएको रकम सुरक्षित राखौ।
उच्च प्रतिफल सहितको हिमाल रेमिट बचत खातामा छ 10.054% वार्षिक ब्याज दर। मुद्दती खातामा 12.054% वार्षिक ब्याज दर। शून्य मौजदातमा खाता खोली 5 लाखसम्मको दुर्घटना मृत्यु बिमा र 5 लाखसम्मको निक्षेप सुरक्षाका साथै थुप्रै निशुल्क सुविधाहरू प्राप्त गर्नुहोस्। हिमालयन ब्याङ्क लिमिटेड।
बाँकी समाचार। कृषि उत्पादनमा वृद्धि र विश्वास बढ़ाउन सरकारले तत्काल कृषि ऐन ल्याउनु पर्नेमा सांसदहरूले जोड़ दिनुभएको छ। प्रतिनिधि सभाको कृषि सहकारी तथा प्राकृतिक स्रोत समितिको हिजो सिंहदरबारमा बसेको बैठकमा सांसदहरूले कृषि व्यवसायलाई समृद्ध बनाउन नीतिगत सुधार गर्नुपर्नेमा जोड़ दिनुभयो। सांसदहरूले सरकारले कृषि ऐनको मस्यौदा ल्याउन ढिलाइ गरेको प्रति असन्तुष्टि पनि व्यक्त गर्नुभयो। बैठकमा समितिकी सभापति डाक्टर आरजू राणा देउवाले कृषि पेशामा युवाहरूको आकर्षण बढ़ाउन कृषि व्यवसायको अध्ययन अनुसन्धान गरिनुपर्ने बताउनुभयो। उहाँले मस्यौदा भइरहेको कृषि ऐनमाथि विभिन्न पक्षबाट छलफल गरी समितिलाई सुझाव दिइने योजना आफूहरूले बनाएको बताउनुभयो। बैठकमा कृषि विज्ञ डाक्टर महेन्द्र खनालले नेपालमा कृषि व्यवसायका लागि गरिनुपर्ने नीतिगत सुधारका विषयमा कार्यपत्र प्रस्तुत गर्नुभएको थियो। नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालले सत्ता गठबन्धनलाई सही बाटोमा हिँडाउन आफ्नो पार्टीले प्रेरित गरिरहेको बताउनु भएको छ। नेकपा एकीकृत समाजवादीले सञ्चालन गरेको समाजवादी जागरण अभियान अन्तर्गत बाँकेको कोहलपुरमा हिजो आयोजित सभालाई सम्बोधन गर्नुहुँदै अध्यक्ष नेपालले सरकारलाई जनताका दुःख र पीर मर्कामा केन्द्रित भई काम गर्न सुझाव दिनुभयो। मुलुकको अर्थतन्त्र बलियो बनाउने गरी काम गर्नुपर्नेमा जोड़ दिनुहुँदै उहाँले सरकारप्रति जनभरोसा बढ़ाउनुपर्ने बताउनुभयो। अध्यक्ष नेपालले जनचाहना अनुसार काम गर्न सरकारलाई आफूहरूले सचेत गराइरहेको बताउनुभयो। कार्यक्रमलाई वरिष्ठ नेता जननाथ खनाल, महासचिव घनश्याम भूषाल लगायतले सम्बोधन गर्नुभएको थियो। ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्री शक्तिबहादुर बस्नेतले मन्त्रालय र मातहतका निकायका कर्मचारीलाई देश र जनताको हितलाई केन्द्रमा राखेर प्रभावकारी रूपमा काम गर्न निर्देश गर्नुभएको छ। ऊर्जा जलस्रोत तथा सिंचाई मन्त्रालयमा हिजो कर्मचारीहरूलाई निर्देशन दिनुहुँदै उहाँले कुनै पनि निकायमा काम रोकिएको वा आम नागरिकले दुःख पाएको भन्ने गुनासो नआउने गरी काम गर्नुपर्ने बताउनुभयो। ऊर्जा मन्त्री बस्नेतले प्रसारणलाई निर्माणमा देखिएको व्यतिथि सुधार गर्न स्पष्ट कार्ययोजना पेश गर्न नेपाल विद्युत प्राधिकरणलाई निर्देशन पनि दिनुभयो। मन्त्री बस्नेतले सिंचाईसँग सम्बन्धित समस्या समाधानका लागि सार्थक प्रयास थाल्न विभाग लगायतलाई निर्देशन दिनुभयो। पहाड़ी राजमार्गको विस्तारसँगै एउटा पहाड़ी जिल्लाबाट अर्को पहाड़ी जिल्ला जान तराई झर्नुपर्ने बाध्यता विस्तारै अन्त्य हुँदै गएको छ। धनकुटाबाट ईश्वर थापाको यो रिपोर्ट।
धनकुटामा करिब 2038 सालबाट नै सवारी साधन सञ्चालनमा आएको हो। धनकुटासँगै सिमाना जोडिएको मेचीको पाँचथर जिल्लामा पनि करिब 2042 सालबाट यातायातका साधन सञ्चालनमा आएको हो। तर धनकुटाबाट पाँचथर पुग्न तराईका सुनसरी मोरङ झापा हुँदै इलाम पार गरेर करिब 300 किलोमिटरको दूरीमा मात्र पुग्न सकिन्थ्यो। तर केही वर्ष यता भने त्यो बाध्यताको अन्त्य भएको छ। यस्तै तत्कालीन मेची अञ्चलका पहाड़ी जिल्लाबाट कोशीका पहाड़ी जिल्ला र सगरमाथाका पहाड़ी जिल्ला एक आपसमा जोडिए पनि अवस्था उस्तै थियो। तर पछिल्लो समय सबै जिल्ला एक अर्कामा सड़क सञ्जाल मार्फत जोडिएका मात्र होइन, सड़क सञ्जाल मार्फत पहाड़ै पहाड़ संघीय राजधानी पूर्वी पहाड़सँग जोडिएको डिभिजन सड़क कार्यालय धनकुटाका प्रमुख कैलाश प्रसाद देवले बताउनुभयो।
मध्य पहाड़ीले ती क्षेत्रका जनताहरूलाई निकै सहजता प्रदान गर्दछ।
यी जिल्लाहरूलाई एक आपसमा जोड्ने काम भने मध्य पहाड़ी राजमार्ग, भेडेटार राजारानी रवि राके, तमोर कावेली करिडोर लगायतका सड़क सञ्जालले गरेको छ। भर्खरै मात्र ट्र्याक खोल्ने काम पूरा भएका यी सड़कको स्तरोन्नतिको चरणमा रहेका छन्। पूर्वी पहाड र हिमालका जिल्ला एक आपसमा जोडिने गरी सड़कको ट्र्याक खोल्ने काम गरिए पनि स्तरोन्नति पूरा नहुँदा सड़क पूर्ण रूपमा सञ्चालनमा आउन सकेका छैनन्। तथापि साना र निजी गाड़ी भने सञ्चालन हुने गरेको छ। पहाड़ै पहाड जोडिएका सड़कले एक अर्कासँग आर्थिक, सामाजिक र सांस्कृतिक रूपले पनि जोड्न मदत गर्ने उद्योग वाणिज्य संघ धनकुटाका अध्यक्ष विजय सन्तोषी राई बताउनुहुन्छ।
सड़क विस्तार सँगसँगै व्यापार र पर्यटन ढोका चाहिँ खुलेको छ। यो सड़क नै मुख्य व्यापार र पर्यटनको महत्वपूर्ण अङ्ग हो।
तमोर करिडोर मार्फत विराटनगरको रानी भन्सारबाट चीनको सिमानासम्म 270 किलोमिटर मात्र छ। यो भारतदेखि चीन जोड्ने सबैभन्दा छोटो मार्ग समेत हो। यो सड़कको निर्माण पछि पूर्वी नेपालको व्यापार समेत अझ फस्टाउने स्थानीयको बुझाइ छ। ईश्वर थापा, रेडियो नेपाल, धनकुटा।
प्रसिद्ध धार्मिक स्थलका रूपमा चिनिएको गोर्खाको मनकामना मन्दिरलाई विश्व सम्पदा स्थलका रूपमा विकास गर्न स्थानीयवासीले सरकारसँग आग्रह गरेका छन्। मनकामना मन्दिरको सरसफाई कार्यक्रममा सहभागी हुनुभएका संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री सुदन किरातीसँग स्थानीयवासीले मनकामना मन्दिरलाई विश्व सम्पदा सूचीमा राख्न सरकारले पहल गर्नुपर्ने माग राख्नु भएको छ। मनकामना मन्दिरको समग्र विकास, व्यवस्थापन र संरक्षण लगायतका विषयमा मन्त्री किरातीसँग स्थानीयवासीले हिजो चासो व्यक्त गर्नुभएको छ। त्यस अवसरमा मन्त्री किरातीले मन्दिरको संरक्षण, रेखदेख र व्यवस्थापन स्थानीय सरकारले गर्ने गरी अघि बढ़नुपर्ने धारणा राख्नु भएको छ। मन्दिर क्षेत्रको विकासका लागि संघ सरकारले आवश्यक पहल गर्ने प्रतिबद्धता पनि उहाँले व्यक्त गर्नुभयो। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सन् 2023 सेप्टेम्बरसम्म डेंगूबाट संक्रमित हुनेको संख्या 38,059 पुगेको जनाएको छ। मन्त्रालय अन्तर्गत इपिडेमियोलोजी तथा रोग नियन्त्रण महाशाखाले सार्वजनिक गरेको तथ्याङ्क अनुसार विभिन्न 76 जिल्लाका 38,059 जना डेंगूबाट संक्रमित भएको र त्यसक्रममा 20 जनाले डेंगूबाट ज्यान गुमाएका छन्। महाशाखाका निर्देशक डाक्टर रुद्र मरासिनीले डेंगूको संक्रमण कायमै रहेकाले जति बेला पनि महामारी फैलन सक्ने अवस्था हुँदा सचेत रहनुपर्नेमा जोड़ दिनुभयो। अन्तर्राष्ट्रिय बालिका दिवसका अवसरमा हिजो राष्ट्रिय बाल अधिकार परिषदले आयोजना गरेको मूल समारोह समितिको कार्यक्रममा महिला, बाल बालिका तथा ज्येष्ठ नागरिक मन्त्री सुरेन्द्र राज आचार्यले बाल अधिकारको सुनिश्चितताका लागि तीनवटै तहका सरकारबीच सहकार्य र समन्वय हुनुपर्नेमा जोड़ दिनुभएको छ। मन्त्री आचार्यले बाल अधिकारको सचेतनाको अभावका कारण गर्भमै लिंगको पहिचान गर्ने, बाल बालिकाहरू हराउने र जोखिममा पर्ने, बाल विवाहमा पर्ने जस्ता समस्या भइरहेका भन्दै त्यसको सम्बोधनका लागि राज्यले थप लगानी गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो। डिभिजन वन कार्यालय मोरङले सञ्चालनमा ल्याएको प्रदेश हरित अभियान प्रभावकारी बन्दै गएको विराटनगरबाट संवाददाता कुमोद अधिकारीले पठाएको यो रिपोर्टमा उल्लेख छ।
कोशी प्रदेश सरकारले डिभिजन वन कार्यालय मार्फत सुनसरी, मोरङ तथा झापा जिल्लामा यो अभियान सञ्चालन गर्दै आएको छ। हरित अभियान अन्तर्गत मोरङ जिल्लामा करिब 200 हेक्टर बढ़ी जग्गामा वृक्षारोपण गरिएको डिभिजन वन कार्यालय विराटनगरका अधिकृत एवं सूचना अधिकारी रामलखन ठाकुरले बताउनुहुन्छ।
प्रदेश हरित अभियान कार्यक्रम प्रदेश सरकारको यो लगभग 15 डिभिजन वन कार्यालयमा सञ्चालन छ, जसमध्ये विशेष फोकस गरेर प्रदेशभरिकोमा सुनसरी, मोरङ र झापामा कार्यक्रम सञ्चालन भइराखेको छ। संघीय सरकार हुँदै वन दशक कार्यक्रम मार्फत तराई मधेसमा भएका सार्वजनिक खाली प्रति स्कूलका जग्गाहरूमा चाहिँ वृक्षारोपण गरेर हरियाली बढ़ाउने कार्यक्रमलाई नै प्रदेश सरकारले सञ्चालन गरेको छ।
सो अभियान अन्तर्गत ठिक मसला कदम तथा नदी उकास जग्गामा बाँसका बिरूवा लगायत शहरी क्षेत्रमा सौन्दर्य वर्धक बिरूवा लगाइएका छन्। यसरी लगाइएका बिरूवालाई हुर्काउन र जोगाउन सबैको सहयोग आवश्यक रहेको सूचना अधिकारी ठाकुरको भनाइ छ।
डिभिजन वन कार्यालय एक्लोको प्रयासले यो सम्भव छैन। वृक्षारोपण गरिसकेपछि गर्ने संरक्षण रेखदेख अथवा गोडमेलका कुराहरू, सिंचाईका कुराहरू, औषधि उपचारका कुराहरू गर्नलाई जटिलता चाहिन्छ। हाम्रो प्रयास चाहिने के छ भने प्रत्येक हाम्रो सहजकर्ताहरू मार्फत वन सामाजिक परिचालक र हाम्रा सब डिभिजनमा कार्यरत कर्मचारीहरू मार्फत गाउँपालिका र नगरपालिकाका वडा कार्यालयहरू मार्फत वातावरण संरक्षण कार्यक्रममा बजेट विनियोजन गरेर बिरुवा उत्पादन सँगसँगै संरक्षणको पाटोमा केही पैसा लगानी गर्नुपर्ने हुन्छ।
अभियान सञ्चालनमा आएपछि सामुदायिक वनले वृक्षारोपण कार्यलाई तीव्रता दिएको चौतारी सामुदायिक वन उपभोक्ता समूह पथरीकी उपाध्यक्ष शिवकुमारी भट्टराईको भनाइ छ।
खाली खोल्सा ठाउँहरू रहेको ठाउँमा खोलाले कटान गरेर छोडेको अवादी ठाउँहरूमा वृक्षारोपण गरेर एकदम हरियाली बनाएर वातावरण स्वच्छ बनाएको छ। कटान रोक्नबाट हामीले जोगाएको छ।
खाली प्रति सरकारी साथै नदी उकास जग्गामा वृक्षारोपण गरेपछि अहिले मोरङ जिल्लामा हरियाली बढेको पाइएको छ। अभियानले तीनवटै जिल्लाका स्थानीय तहहरूमा निशुल्क रूपमा वृक्षारोपण कार्यक्रम गर्दै आएको छ। कुमोद अधिकारी, रेडियो नेपाल, विराटनगर।
अब के अन्तर्राष्ट्रिय समाचार। इजरायली सेना र प्यालेस्टाइनको लडाकु समूह हमासबीच हिंसाग्रस्त गाजापट्टीमा भीषण संघर्ष जारी छ। हमासको आक्रमणपछि इजरायलले प्रत्याक्रमण तीव्र पारेको छ भने हमासले पनि आक्रमणहरू जारी राखेको छ। गाजापट्टी अहिले युद्ध भूमिका रूपमा परिणत भएको छ। प्रत्येक मिनट कैयौं विस्फोटका आवाजहरू सुनिएका छन्। इजरायलले हमासका लडाकुमाथिको कार्यवाही अभियान सफल भइरहेको जनाएको छ। कम्तीमा 1200 जनाको मृत्यु हुने गरी प्यालेस्टाइनी समूहले गत शनिबार गरेको आकस्मिक आक्रमणपछि इजरायलले आपतकालीन सरकार र युद्ध मन्त्री परिषद गठन गरेको जनाएको छ। इजरायलले गाजा क्षेत्रमा आक्रमणलाई तीव्रता दिएको जनाएको छ। इजरायली सेना आईडीएफका प्रवक्ता लेफ्टिनेन्ट जनरल जोनाथन कोनरिसनका अनुसार इजरायलले आफ्नो दक्षिणी सीमानामा नियमित सेनासँगै 3,00,000 भन्दा बढ़ी सैनिक थप तैनात गरेको छ। इजिप्टका राष्ट्रपति अब्देल फताह अल सिसी र ओमानका सुल्तान हैथम बिन आरिक अल सैद बीच प्यालेस्टाइन र इजरायल बीचको जारी तनावका विषयमा हिजो छलफल भएको इजिप्टको राष्ट्रपतिको कार्यालयले विज्ञप्ति जारी गरी जानकारी दिएको छ। टेलिफोन वार्तामा दुवै नेताले क्षेत्रीय सुरक्षा र स्थिरतामा जारी तनाव र द्वन्द्वका कारण मानवीय पीड़ामा परेको अवस्थाको गम्भीर समीक्षा गर्नुभएको थियो। प्यालेस्टाइन र इजरायलको पछिल्लो आधिकारिक तथ्याङ्क अनुसार इजरायली सेनाले गरेको कार्यवाहीमा 1078 जना भन्दा बढ़ी प्यालेस्टाइनीको मृत्यु भइसकेको छ। 1200 भन्दा बढ़ी इजरायलीको यसअघि हमास समूहले हत्या गरेको थियो। युक्रेनका राष्ट्रपति भोलोदिमिर जेलेन्स्कीले सहयोगी राष्ट्रहरूलाई हतियार आपूर्ति बढ़ाउन आग्रह गर्नुभएको छ। युक्रेन विरूद्ध रूसले चौतर्फी आक्रमण गरेपछि सैन्य गठबन्धन नेटोको मुख्यालयको आफ्नो भ्रमणका क्रममा उहाँले त्यस्तो आग्रह गर्नुभएको अन्तर्राष्ट्रिय संचार माध्यमहरूले उल्लेख गरेका छन्। राष्ट्रपति जेलेन्स्कीले इजरायलमा देखिएको संकटले आफ्नो मातृभूमिमा चलिरहेको युद्धबाट विश्व समुदायको ध्यान विचलित हुने सक्ने तर्फ पनि चिन्ता व्यक्त गर्नुभएको छ। अब आर्थिक समाचार।
एक वर्षदेखि रोकिएको सरकारी खर्चको बेरुजु सम्परीक्षण प्रक्रिया पुनः शुरू भएको छ। प्रतिनिधि सभाको सार्वजनिक लेखा समितिले बुधबार बेरुजु सम्परीक्षण सम्बन्धमा नेपाल सरकारका मुख्य सचिव, संघीय संसदका महासचिव, कार्यवाहक महालेखा परीक्षक र विभिन्न मन्त्रालयका कर्मचारीहरूसँग छलफल गरेको छ। बैठकमा महालेखा परीक्षकको 60 वार्षिक प्रतिवेदनले औल्याएका बेरुजु फर्सेटका सम्बन्धमा भएको छलफलमा सम्परीक्षणको प्रक्रिया शुरू गरिएको जानकारी प्राप्त भएको लेखा समितिका सभापति ऋषिकेश पोखरेलले जानकारी दिनुभयो। सम्परीक्षणका लागि बेरुजुको अध्यावधिक विवरण पेश गर्न विषयगत मन्त्रालयले पत्र पठाएकोमा त्यसको जवाब तत्काल पेश गर्न लेखा समितिको बुधबारको बैठकले निर्देशन दिएको छ। बैठकले हालसम्म कतिपय निकायबाट बेरुजको जवाफ नआएकोले तत्काल उपलब्ध गराउने निर्देशन दिएको सभापति पोखरेलले बताउनुभयो। बैठकले पूँजीगत खर्च बढ़ाउन र बर्खान्तमा बढ़ी खर्च हुने प्रवृत्तिको अन्त्य गर्नका लागि समितिले सरकारलाई निर्देशन दिएको छ। लेखा परीक्षण हुन नसकेका सार्वजनिक संस्थानहरूको तत्काल लेखा परीक्षण सम्पन्न गर्न पनि समितिले सरकारलाई निर्देशन दिएको छ। निजी क्षेत्रको अग्रणी वायु सेवा प्रदायक कम्पनी बुद्ध एयरले जहाज संख्या बढ़ाएर 17 पुर्याउने भएको छ। हाल 3 एटीआर 42 तथा 13 एटीआर 72 जहाज मार्फत सेवा उपलब्ध गराउँदै आएको बुद्ध एयरले यही अक्टोबर भित्रै अर्को एउटा एटीआर जहाज भित्राउन लागेको जनाएको छ।
काभा पुरुष भलिबल च्यालेन्ज कपमा नेपालले दोस्रो जित निकालेको छ। बुधबार भएको खेलमा नेपालले अफगानिस्तानमाथि 3-2 सेटमा जित दर्ता गरेको हो। पहिलो खेलमा बंगलादेशलाई पराजित गरेको नेपालले दोस्रो खेलमा भने घरेलु टोली श्रीलंकासँग पराजय भोगेको थियो। श्रीलंकामा जारी प्रतियोगितामा बुधबार अफगानिस्तानले पहिलो सेट जिते पनि लगातार 2 सेट गुमाएको थियो, तर अन्तिम 2 सेट लगातार जित्दै नेपालले पुनरागमन जित निकाल्न सफल भयो। पहिलो सेटमा नेपाल 25-19 विजयी भएको थियो, तर दोस्रो सेटमा अफगानिस्तान 25-19 विजयी भएपछि सेट एक एकको बराबरी अवस्थामा आएको थियो। त्यो सुसेटमा पनि अफगानिस्तानले 25-22 बाजी मार्दा नेपाल 1-2 पछि परेको थियो। त्यसपछि चौथो सेट नेपालले 25-21 आफ्नो पक्षमा पारेपछि अन्तिम सेटसम्म खेल पुग्यो। अन्तिम सेट नेपालले 15-10 आफ्नो पक्षमा पारेपछि खेल नेपालले 3-2 जित्न सफल भयो। एएफसी फुटसल एसिया कप छनौट तेस्रो तथा अन्तिम खेलमा नेपाल बुधबार घरेलु टोली मंगोलियासँग बराबरीमा रोकिएको छ।
अझैमा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले खेल क्षेत्रको विकासका लागि सरकार प्रतिबद्ध रहेको बताउनु भएको छ। एसियाली खेलमा पदक विजेता खेलाड़ीहरूसँगको हिजोको छलफलमा प्रधानमन्त्रीले खेल क्षेत्रको विकास गर्न सरकारले लगानी वृद्धि लगायतका कार्यक्रम सञ्चालन गर्ने बताउनुभयो। अब मौसम। आज कोशी, बागमती, गण्डकी प्रदेश सहित अन्य प्रदेशमा आंशिक बदली रही कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थान, मधेस र लुम्बिनी प्रदेशका 1-2 स्थानमा मेघगर्जन र चट्याङ सहित मध्यम वर्षा हुन सक्ने जल तथा मौसम विज्ञान विभागले जनाएको छ। गत 24 घण्टामा काठमाडौँ उपत्यकामा अधिकतम तापक्रम 28.5 डिग्री सेल्सियस, न्यूनतम तापक्रम 16 डिग्री सेल्सियस र सापेक्षिक आर्द्रता 88% रह्यो। आज दिउँसो काठमाडौँ उपत्यकाको अधिकतम तापक्रम 27-29 डिग्री सेल्सियसका बीच रहने अनुमान गरिएको छ। काठमाडौँ उपत्यकामा सूर्योदय अघि बिहान 6:02 भयो भने सूर्यास्त भरे साँझ 5:39 हुनेछ। अन्त्यमा प्रमुख समाचार पुनः एकपटक। द्वन्द्वग्रस्त इजरायलमा फँसेका नेपालीको उद्धारका लागि परराष्ट्र मन्त्री एनपी साउदको नेतृत्वमा नेपाल वायुसेवा निगमको जहाज त्यसतर्फ प्रस्थान। डीएनए परीक्षण लगायतका कानूनी प्रक्रियाका कारण मृत्यु भएका नेपाली विद्यार्थीको शव ल्याउन भने केही समय लाग्ने। मुलुकको विकास सम्भव गर्न प्रविधियुक्त र विश्व बजारमा प्रतिस्पर्धा गर्न सक्ने जनशक्ति उत्पादन गर्नुपर्नेमा राष्ट्रपति रामचन्द्र पौडेलको जोड। अख्तियार दुरूपयोग अनुसन्धान आयोग ऐन संशोधनबारे सांसदहरू छलफलमा। कृषि पेशामा विश्वास बढ़ाउन कृषि ऐन ल्याउनुपर्नेमा सांसदहरूको जोड। विद्युतीय चुरोटमा लुकाएर सुन तस्करी गरेको आरोपमा चारजना विरूद्ध जिल्ला अदालत काठमाडौँमा मुद्दा दर्ता। र द्वन्द्वग्रस्त गाजापट्टीमा इजरायली सेना र हमास लड़ाकुबीच भीषण संघर्ष जारी। बिहान 7 बजेको समाचार सकियो। अर्को समाचार प्रसारण 8 बजे अंग्रेजीमा सुन्न सक्नुहुनेछ। हवस्त, नमस्कार।